तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो पुस 28 गते 2025। विषय वास्तविकता स्वर्णपाठ यसैया सियोनमा हेर हाम्रा धार्मिक चाडहरूको सहर यरुसलेममा हेर त्यो विश्रामको सुन्दर ठाउँ यरुसलेम एउटा पाल लगाएको ठाउँ जस्तै हो जुन कहिले खेलिने छैन। खामाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिले माथि तानिने छैन। उसका किलाहरू कहिले टुरिने छैन। उत्तरदायी पढाई यसैया खडेरीले डटेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुक्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्। जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला अग्ला जल वृक्षहरू हुनेछन्। मरुभूमि फुलेका फुलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुसियाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरुभूमि खुसीले नाचिरहेको छ। मरुभूमि लबानुनको बगैँचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्। कमजोर पाखुराहरू फेरि बलियो पार, कमजोर घोडाहरू दरिलो पार, मानिसहरू भयभीत र अन्यलमा परेका छन्। ती मानिसहरूलाई भन, बलियो हो नडराऊ, हेर तिमीहरूका परमेश्वर आउनुहुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनुहुनेछ। तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आँखाहरू खोलिनेछन्। तब बहिराले पनि सुन्न सक्नेछन्। तिनीहरूका कानहरू खोलिनेछ। लङ्गडा मानिसहरू मृग जस्तो नाच्नेछन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुसीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। बुवाबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रुखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए। परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनुहुनेछ अनि ती मानिसहरू उहाँ कहाँ फर्केर आउनेछन्। मानिसहरू खुसी हुनेछन् जब उनीहरू सियोनभित्र आउनेछन्। मानिसहरू सदा सर्वदाको लागि खुसी हुनेछन्। तिनीहरूको खुसी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। सुख र उदासीनताको दिनहरू टाढा टाढा भाग्नेछन्। पाठ सेरमन बाइबलबाट मर्कुस येशु ख्रीष्ट परमेश्वरको पुत्रको सुसमाचार अग्मवक्ता यसैयाहले भनेका घटनाबाट आरम्भ हुन्छ। त्यसपछि युहन्नालाई कैदमा पारियो। येशु गालिल जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। येशुले भन्नुभयो, यही नै उचित समय हो, परमेश्वरको राज्य नजिक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर अनि सुसमाचारमा विश्वास गर। लुका येशु यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो। उहाँ सामरिया र गाली हुँदै जानुभयो। उहाँ गाउँमा आइपुग्नुभयो। त्यहाँ उहाँलाई 10 जना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन् किनभने तिनीहरू सबै गोडीका बिमारीहरू थिए। तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, हे येशू गुरुज्यू, दया गरी हामीलाई सहायता गर्नुहोस्। जब येशूले ती मानिसहरूलाई देख्नुभयो, उहाँले भन्नुभयो, जो अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाओ। जब ती दसजना मानिसहरू पूजाहारीहरू कहाँ जाँदै थिए, तिनीहरू निको भए। जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशू कहाँ गयो। त्यसले ठुलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहुदी नभए सामरी थियो। येशूले भन्नुभयो, दसजना मानिस निको भए, ठिक हो, अरू नौजना कहाँ छन्? कि यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको? तब येशूले त्यसलाई भन्नुभयो, तिमी जान सक्छौ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। कोही फरिसीहरूले येशूलाई सोधे, परमेश्वरको राज्य कहिले आउनेछ? येशूले भन्नुभयो, परमेश्वरको राज्य आउँदैछ, तर त्यसरी आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छ। मानिसहरूले भन्नेछन्, हेर, परमेश्वरको राज्य यहाँ छ, अथवा त्यहाँ छ। होइन, परमेश्वरको राज्य तिमी भित्रै छ। त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। ऊ अन्त थियो अनि बोल्न पनि सक्दैनथ्यो, किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। सबै मानिसहरू चकित भए। तिनीहरूले भने, निश्चय नै यी मानिस नै दाउदका पुत्र हुन् जसलाई परमेश्वरले हामी कहाँ पठाउने प्रतिज्ञा गर्नुभएको थियो। जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने, तब तिनीहरूले भने, येशूले मानिसहरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो। येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ, त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरी नै विभाजन भएको कुनै परिवार सफल हुँदैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। ठिक त्यही दिन येशू बाहिर गएर जिलरको छेउमा बस्नुभयो। उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए, यसकारण उहाँ एउटा ढुङ्गामा चढ्नुभयो। सबै मानिसहरू चाहिँ किनारमा बसेका थिए। उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, केही किसान ब्याउ छर्नलाई निस्क्यो। स्वर्गको राज्य एउटा रायोको ब्याउ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। त्यो ब्याउ अरू बिहरू मध्ये सबैभन्दा सानो ब्याउ हुन्छ, तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठुलो पोखरा हुन सक्छ। त्यो रुख जस्तै उम्रन सक्छ। हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चराचुङ्गीहरूले आफ्ना निम्ति गुड बनाउन सक्छन्। फेरि स्वर्गको राज्य एक व्यापारी जस्तै हो जसले असल मोतीहरू खोज्छ। एक दिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो। प्रकाश यीशु ख्रीष्टको अभिमानी हो। परमेश्वरले यीशुलाई यी कुराहरू अब झाडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक युहन्नालाई यी कुराहरू दर्शनका निम्ति आफ्ना स्वर्गदूत पठाउनुभयो। प्रकाश तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखे। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखे। यो पवित्र नगर नयाँ यरुसलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिङ्गारिएकी दुलही जस्तै बनाएको थियो। मैले सिंहासनबाट आएको ठुलो आवाज सुने। त्यो आवाजले भन्यो, अब परमेश्वरको भवन मानिसहरूसँग छ, उनी तिनीहरूसँग रहेनछन्, तिनीहरू उनका मानिसहरू हुनेछन्, परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आँखाबाट जम्मे आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु शोक रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए। ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर यरुसलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट तलतिर बढिरहेथ्यो। यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक बहुमूल्य रत्न बिल्लौर जय उज्जवल थियो। नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेडाको पाठा नगरको बत्ती हो। संसारका राष्ट्रहरू नगरको प्रकाशमा हेर्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउनेछन्। नगरको रोकाहरू कुनै दिन बन्द रहेन किनभने त्यहाँ रात छैन। राष्ट्रहरूका महानता अनि सम्पत्ति त्यो नगरमा ल्याइनेछ। नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झुटो बोल्छ यो नगरमा कहिले प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नौ भेडाका पाठाको पुस्तकमा लेखिएको छ नगरमा प्रवेश गर्नेछन्। प्रकाश प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य वास्तविकता आध्यात्मिक सामञ्जस्यपूर्ण अपरिवर्तनीय अमर दिव्य शाश्वत हो। कुनै पनि आध्यात्मिक कुरा वास्तविक सामञ्जस्यपूर्ण वा शाश्वत हुन सक्दैन। पाप रोग र मृत्यु आत्माका काल्पनिक प्रतिध्वनिहरू हुन् र वास्तविकताको विरोधाभास हुनुपर्छ। स्वर्गको राज्य दिव्य विज्ञानमा सद्भावको शासन अचल शाश्वत र सर्वशक्तिमान मनको क्षेत्र आत्माको वातावरण जहाँ आत्मा सर्वोच्च छ। स्वर्गले सद्भावको प्रतिनिधित्व गर्दछ र दिव्य विज्ञानले स्वर्गीय सद्भावको सिद्धान्तको व्याख्या गर्दछ। मानव भावनाको लागि महान चमत्कार भनेको दिव्य प्रेम हो र अस्तित्वको महान आवश्यकता भनेको मानिसमा स्वर्गको राज्य के हो भन्ने वास्तविक विचार प्राप्त गर्नु हो। नयाँ जेरुसलेम ईश्वरीय विज्ञान ब्रह्माण्डको आध्यात्मिक तथ्य र सद्भाव स्वर्गको राज्य वा सद्भावको शासन। प्रकाश 21:1 हामी पढ्छौ, तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखे। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। स्वर्ग र पृथ्वीको बारेमा सेन्ट जोनको भौतिक भावना हराएको थियो र यो झुटो भावनाको ठाउँमा आध्यात्मिक भावना थियो। व्यक्तिपरक अवस्था जसद्वारा उनले नयाँ स्वर्ग र नयाँ पृथ्वी देख्न सके, जसमा वास्तविकताको आध्यात्मिक विचार र चेतना समावेश छ। यो निष्कर्ष निकाल्ने धर्मशास्त्रीय अधिकार हो कि अस्तित्वको यस्तो पहिचान यस वर्तमान अस्तित्वको अवस्थामा मानिसहरूका लागि सम्भव छ र भएको छ कि हामी मृत्यु, शोक र पीडाको अन्त्यको बारेमा यहाँ र अहिले सचेत हुन सक्छौ। यो वास्तवमा पूर्ण ईसाई विज्ञानको पूर्वानुमान हो। प्रिय पीढी, धैर्य राख्नुहोस्, किनकि अस्तित्वको यो वास्तविकता निश्चित रूपमा कहिलेकाहीँ र कुनै न कुनै रूपमा देखा पर्नेछ। अब कुनै पीडा हुने छैन र सबै आँसु पुछिनेछन्। जब तपाईँ यो पढ्नुहुन्छ, येशूका शब्दहरू सम्झनुहोस्, परमेश्वरको राज्य त पवित्र छ। त्यसैले यो आध्यात्मिक चेतना वर्तमान सम्भावना हो। उकालो बाटोसम्म यात्रा गर्दै थकित तीर्थयात्रीलाई सान्त्वना दिनको लागि प्रकाशकले अर्को दृष्टिकोण पनि लिन्छन्। प्रकाश 21:9 उनी लेख्छन्, सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, मसी जाओ, म तिमीहरूलाई परमेश्वरको तुमाको दुलही देखाउँछु जो परमेश्वरको तुमाकी पत्नी हो। सत्यको यो सेवकै ईश्वरीय प्रेमको यो सन्देशले युहन्नालाई आत्मामा बोकेर लग्यो। यसले उनलाई उच्च बनायो जबसम्म उनी अस्तित्वको आध्यात्मिक तथ्यहरू र नयाँ यरुसलेम स्वर्गबाट परमेश्वरबाट तल झर्दै आनन्द र महिमाको आध्यात्मिक वर्षाको बारेमा सचेत भएनन्, जसलाई उनले स्वर्गकार भएको सहर भनेर वर्णन गर्छन्। यो पवित्र सहर जसलाई एपोकलिप्स 21:16 सोकोसरी राखिएको र स्वर्गबाट परमेश्वरबाट तल झरेको भनेर वर्णन गरिएको छ, यसले दिव्य विज्ञानको प्रकाश र महिमालाई प्रतिनिधित्व गर्दछ। यस नयाँ यरुसलेमको निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ, जसरी हामी हिब्रूहरूको पुस्तकमा पढ्छौँ, र यो जग भएको सहर हो। वर्णन रूपकात्मक छ। आध्यात्मिक शिक्षा सदैव प्रतीकहरूद्वारा हुनुपर्छ कि येशूले रायुको बिउ र उदन्तताद्वारा सिकाउनु भएको सत्यतालाई चित्रण गर्नुभएको थिएन। यसको रूपकात्मक अर्थमा लिँदा सहरको चारको शरी रूपको वर्णनको गहिरो अर्थ छ। हाम्रो सहरका चार पक्षहरू वचन, पृष्ठ, ईसाई धर्म र दिव्य विज्ञान हुन् र यसका ढोकाहरू दिनभरि बन्द हुने छैनन्, किनकि त्यहाँ रात हुने छैन। यो सहर पूर्ण रूपमा आध्यात्मिक छ, जसरी यसको चार पक्षले सङ्केत गर्दछ। वचन चैताले भनेझ परिस्थितिको लागि सुन्दर सम्पूर्ण पृथ्वीको आनन्द उत्तरको छेउमा रहेको सियोन पर्वत हो, महान राजाको सहर। यो वास्तवमा आत्माको सहर हो, निष्पक्ष, शाही र वर्गाकार। उत्तर दिएर यसको ढोकाहरू उत्तरी तारा, वचन, प्रकाशको ध्रुवीय चुम्बकको लागि खुला छन्। पूर्वतिर पूर्वीय बुद्धिमानहरूले देखेको ताराको लागि जसले यसलाई येशूको डोलमा पछ्याई दक्षिणतिर उष्णकटिबन्धीय क्षेत्रमा आकाशमा दक्षिणी क्रसको साथ कलवरीको क्रस जसले मानव समाजलाई गम्भीर एकतामा बाँध्छ पश्चिमतिर प्रेमको सुनौलो किनार र सद्भावको शान्तिमय समुद्रको भव्य प्राप्तिमा धार्मिकताको सूर्यले उज्यालो पारेको यो स्वर्गीय सहर यो नयाँ यरुसलेम यो अनन्त सबै जुन हामीलाई टाढाको कुहिरोमा लुकेको जस्तो लाग्छ सेन्ट जोनको दर्शनमा पुग्यो जब उनी नश्वरहरूसँग बसेका थिए। युहन्नाले स्वर्ग र पृथ्वीलाई त्यहाँ कुनै मन्दिर शरीर नभएको देखे भन्ने कुरा भन्दा वास्तविक मानिसको निराकारताको हामीलाई अरू के संकेत चाहिन्छ। परमेश्वरको यो राज्य तिमी भित्र छ, यहाँ मानिसको चेतनाको पहुँच भित्र छ र आध्यात्मिक विचारले यसलाई प्रकट गर्दछ। दिव्य विज्ञानमा मानिसले परमेश्वरको बारेमा आफ्नो बुझाइको अनुपातमा सचेत रूपमा सद्भावको यो मान्यता राख्छ। यो आध्यात्मिक पवित्र वासस्थानको कुनै सीमा वा सीमा छैन, तर यसका चार मुख्य बुँदाहरू हुन्। पहिलो जीवनको वचन सत्य र प्रेम, दोस्रो ख्रीष्ट परमेश्वरको आध्यात्मिक विचार, तेस्रो ख्रिस्टियन धर्म। जुन ख्रिस्टियन इतिहासमा ख्रिस्ट विचारको दिव्य सिद्धान्तको परिणाम हो। चौथो ख्रिस्टियन विज्ञान जसले आज र सधैँभरि यो महान उदाहरण र महान उदाहरणको व्याख्या गर्दछ। हाम्रो परमेश्वरको यो सहरलाई सूर्य वा उपग्रहको आवश्यकता छैन, किनकि प्रेम यसको ज्योति हो र दिव्य मन यसको आफ्नै व्याख्याकर्ता हो। मुक्ति पाएका सबैले यस ज्योतिमा हिँड्नु पर्छ। शक्तिशाली शक्तिशालीहरू र राजवंशहरूले स्वर्गीय सहरभित्र आफ्नो सम्मान राख्नेछन्। यसको रोकाहरू भित्र र बाहिर दुवै प्रकाश र महिमा तर्फ खुल्छन्, किनकि सबै राम्रो छ र त्यो सहरमा केही पनि प्रवेश गर्न सक्दैन जसले अपवित्र बनाउँछ वा झुट बोल्छ। जसरी मूर्ति पूजक रोमको पौराणिक कथाले देवताको आध्यात्मिक विचारलाई आत्मसात गरेको छ, त्यसरी नै हाम्रा भौतिक सिद्धान्तहरूले आध्यात्मिक विचारहरूलाई आत्मसात गर्नेछन् जबसम्म सीमितले अनन्तलाई स्थान दिँदैन, रोगले स्वास्थ्यलाई स्थान दिँदैन, पापले पवित्रतालाई स्थान दिँदैन र परमेश्वरको राज्य स्वर्गमा जस्तै पृथ्वीमा पनि आउँदैन। तपाईँको राज्य आओस्, तपाईँको राज्य आएको छ, तपाईँ सदा उपस्थित हुनुहुन्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने। प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।